यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। चालू आर्थिक वर्षमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने सरकारको निर्णय। स्थानीय तहहरूद्वारा आगामी आर्थिक वर्ष 2081-82 बजेट सार्वजनिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेश मन्त्री सुन बेइतुङद्वारा शिष्टाचार भेट। राष्ट्रिय परिचय पत्र वितरण सहज हुने गरी व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयको निर्देशन। र अत्यधिक गर्मीका कारण हज यात्राको क्रममा यस वर्ष 1300 भन्दा बढ़ीको मृत्यु भएको साउदी अरेबियाको पुष्टि।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयगत विविध विषयको छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेको छ। छलफलमा उठेका विषयमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसून पूर्व तयारीतर्फ सरकार चनाको रहेको र तीनै तहका सरकारको सहकार्य तथा समन्वयमा मनसून जन्य विपदबाट आइपर्ने जोखिमको सामना गर्ने गरी तयारी गरिएको बताउनुभयो। उप प्रधानमन्त्री लामिछानेले सीमा क्षेत्रका नागरिकहरूलाई सहज रूपमा आवत जावत गर्न दिनेतर्फ गृह मन्त्रालय र सम्बन्ध निकायहरू चनाको रहेको बताउनुभयो। उहाँले कैद मिनाहका विवादहरूमा सुधार गरिएको र देशका सबै क्षेत्रमा रहेका कारागारहरूलाई सुधार गृहका रूपमा रूपान्तरण गर्ने गरी योजना तथा कार्यक्रम बनाइएको पनि बताउनुभयो। यस्तै बैठकमा छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषय प्रक्रियामा रहेकाले बोर्डले छिट्टै नै प्रक्रिया अनुसार व्यावसायिक र दक्ष व्यक्ति अध्यक्षका रूपमा पाउने बताउनुभयो। अर्थमन्त्री पुनले पूँजी बजार अर्थतन्त्रको ऐना भएकोले मौद्रिक नीतिलाई खुकुलो गर्दै शेयर बजारलाई उत्साहित र लयमा फर्काइने पनि बताउनुभयो। अर्थमन्त्री पुनले पूँजीगत खर्चमा सुधार हुने गरी आधारहरू तयार गरिएकाले बजेटको कार्यान्वयन प्रभावकारी ढंगले अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो। यस्तै आजको बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले विद्युत उत्पादन र त्यसको निर्यातलाई बजेटमा विशेष जोड़ दिएको उल्लेख गर्नुभयो। यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको मुख्य चुनौतीको रूपमा रहेको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य मन्त्री यादवले स्वस्थ जीवनशैली र रोग लाग्दा उपचार हुने सुनिश्चितताका लागि मन्त्रालय तत्पर रहेको आधारभूत स्वास्थ्य सेवा निशुल्क र विशेषज्ञ स्वास्थ्य सेवा बीमा मार्फत गर्ने रणनीतिका साथ सरकार अघि बढ़ेको बताउनुभयो। यस्तै छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरू कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरू कार्यान्वयन र अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धताहरू पूरा गर्न आवश्यकताका आधारमा बजेट प्रस्ताव गरेको बताउनुभयो। मन्त्री चौधरीले विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका विषयलाई सकारात्मक रूपमा लिएको भन्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अपाङ्ग र लैंगिक अल्पसंख्यक लगायतका सबै क्षेत्र समेट्ने गरी बजेट प्रस्ताव गरिएको समेत स्पष्ट पार्नुभयो। यस्तै बैठकमा छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आफ्नो मन्त्रालयले कुनै जात धर्म र सम्प्रदाय विशेष बजेट विनियोजन नगरेको स्पष्ट पार्नुभयो। पर्यटन मन्त्री तामाङले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको सेवा विस्तार गरी उडान संख्या वृद्धि गर्न अध्ययन भइरहेको उल्लेख गर्नुहुँदै हवाई भाड़ालाई समसामयिक परिमार्जन गर्न तथा हवाई भाड़ामा समानता र एकरूपता कायम गर्नका लागि पनि अध्ययन भइरहेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा तिल गंगा नेत्र विश्वविद्यालय विधेयक 2081 पेश गरिएको छ। सभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक पेश गर्नु भएको हो। बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 13 गते बिहिबार दिउँसो 1:15 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसद जक्कु प्रसाद सुवेदीले उच्च ओहदामा रहेका व्यक्तिहरूको नाम भ्रष्टाचारको मुद्दामा जोड़िनु सुखद नभएको भन्दै भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसद कमला पन्तले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै सुशासन प्रवर्धन गर्ने कार्यमा प्रशासनिक र राजनीतिक क्षेत्र दुवै कटिबद्ध हुनुपर्ने बताउनुभयो। सांसद सुमित्रा विसीले संसदका आन्दोलनरत कर्मचारीका जायज माग सम्बोधन गर्न गठित समितिले चाँडोभन्दा चाँडो निष्कर्ष निकाल्नुपर्नेमा जोड़ दिनुभयो। सांसद राजेन्द्र लक्ष्मी गैरेले नागरिकलाई सरल र सहज रूपमा स्वास्थ्य उपचार गर्ने गरी स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मी र औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद वामदेव गौतमले कार्बन व्यापारलाई पारदर्शी र व्यवस्थित गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद गोमादेवी तिमल सिन्हाले महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न हिंसामा संलग्नलाई कड़ा कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले छाउगोठमा हुने गरेका महिलामाथिको हिंसाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सचेत रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री लामिछानेले सांसदहरूले विशेष समयमा उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै अछाममा गत असार 4 गते 16 वर्षकी बालिका छाउगोठमा बलात्कृत भएको घटनाको विवरण सभालाई जानकारी गराउनुभयो। गृहमन्त्री लामिछानेले पीड़ित किशोरीको उपचार भइरहेको र घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको भन्दै महिला तथा बालबालिकामाथि हुने कुनै पनि हिंसामा शून्य सहनशीलता कायम गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभयो। छाउपडी प्रथाका विषयमा भएका विभिन्न अध्ययन प्रतिवेदनको अध्ययन गर्न एक समिति बनाउने निर्णय गरेको पनि गृहमन्त्री लामिछानेले जानकारी दिनुभयो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडी लगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कार्यान्वयन निर्माण गर्न सरोकारवाला मन्त्रालय बीचको समन्वयमा समिति बनाइने बताउनु भएको छ। अछाममा छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाका सम्बन्धमा आज गृह मन्त्रालयमा महिला जनप्रतिनिधि र अभियन्ता संघको छलफलमा उहाँले यस प्रकारका घटना हुन नदिनका लागि प्रभावकारी कदम चालिने स्पष्ट पार्नुभयो। उपप्रधानमन्त्री लामिछानेले समितिको सिफारिशका आधारमा कुप्रथा निर्मूल पार्न सरकारले प्रभावकारी योजना बनाउने उल्लेख गर्नुभयो। कुप्रथा अन्त्यका लागि सरकारबाट यसअघि भएका अध्ययनको निष्कर्ष फेरि अध्ययन गरी प्राप्त सुझावका आधारमा प्रभावकारी गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा सहभागी सांसद र अभियन्ताले छाउगोठ बनाउनु कानूनी रूपमै अपराध भएको भन्दै त्यस्ता गोठमा राख्ने घरमूलीलाई पनि कानूनको दायरामा ल्याउन माग गर्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको बैठकले मीडिया काउन्सिल विधेयकमाथि सरकारसँग छलफल गरेर मात्रै अघि बढ़ने निर्णय गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूबीच मीडिया काउन्सिल विधेयकमा काउन्सिलको पदाधिकारी सिफारिश योग्यता र गठनका सम्बन्धमा सहमति जुट्न नसकेपछि सरकारसँग छलफल गरेर अघि बढ़ने निर्णय गरेको हो। बैठकमा समितिका सांसदहरूले विधेयकमा पत्रकारको योग्यता मीडिया काउन्सिलको संगठनात्मक ढाँचा लगायतमा वृहत छलफल हुनुपर्नेमा जोड़ दिनुभयो। सरकारले भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने 8.1 मिलियन पाउण्ड बराबरको अनुदान स्वीकृति गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो पटक गएको भूकम्प भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप 8.1 मिलियन पाउण्ड बराबरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री शर्माले विश्व बैंकबाट उपलब्ध हुने 80 मिलियन अमेरिकी डलर सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले भ्रष्टाचारको मुद्दा लागेपछि कानून बमोजिम स्वत निलम्बनमा पर्नुभएका मुख्य सचिव डाक्टर वैकुण्ठ अरियाललाई विशेष पद सृजना गरी राष्ट्रिय योजना आयोगमा सरूवा गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अरियाल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानून बमोजिम उहाँ स्वतः निलम्बन हुनुभएको छ। हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सृजना गरी उहाँलाई उक्त पदमा सरूवा गर्ने भन्ने निर्णय क्याबिनेटको बैठकले गरेको छ। मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ, त्यसकारण त्यो पद रिक्त भएको अवस्था होइन। एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ, अर्कोतिर पद रिक्त भएको छैन, त्यसकारण हामीले कायम मुकायम अथवा रिकन्फर्म गर्न अरू कुनै गर्नलाई पनि एउटा बाटो नखुल्ने भएको कारणले गर्दा पनि यो विशेष पद सिर्जना गरिएको हो र उहाँको अवधिभर यो विशेष पद रहन्छ। उहाँको अवधि सिद्धिपछि विशेष पद स्वतः हट्छ।
सरकारले आर्थिक वर्ष 2080-81 स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ। सरकारले 87.35 करोड़ रूपियाँ विनियोजन भएकोमा 93% हुने गरी बाँकी रकम 16.29 करोड़ रूपियाँ स्थानीय तहमा हस्तान्तरण गरेको मन्त्री शर्माले जानकारी दिनुभयो। यस्तै सरकारले विद्युतीय नियमन आयोगको रिक्त अध्यक्ष पदमा डाक्टर रामप्रसाद दिताल, सदस्य पदमा डाक्टर मधुसूदन अधिकारी र झमक प्रसाद शर्मालाई नियुक्त गर्ने, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेश मन्त्री सुन वेतोङले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेपालले सन् 2026 अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्नुहुँदै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताउनुभयो। जनवादी गणतन्त्र चीनका उपविदेश मन्त्री सुनले सन् 2025 नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको 70 वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्धन र चिनिया पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले भिजिट नेपाल 2025 मनाउने निर्णय गरेको जानकारी गराउनुभयो। उहाँले नेपालको आर्थिक सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपविदेश मन्त्री सुन नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा भाग लिन आज नेपाल आउनु भएको हो। भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसै गरी चीनका तर्फबाट नेपाल स्थित चिनिया राजदूत छेन सङ लगायतका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो। उपविदेश मन्त्री सुन भ्रमण सम्पन्न गरी असार 12 गते चीन फर्कनुहुनेछ। गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र वितरण प्रभावकारी र सहज हुने गरी व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पहिलो चरणमा तोकिएका 28 जिल्लामा भीड़ बढ़ेको र ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई सेवा लिन असहज भएको गुनासो आएकाले समस्याको पहिचान गरी सम्बोधन गर्न निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र 90 वर्ष माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य नभएकाले सोही अनुसार व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ। गृह मन्त्रालयको निर्देशन अनुसार मोरङ जिल्लाका विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका विभिन्न ओडाहरूबाट परिचय पत्र वितरण तथा विवरण संकलन कार्य भोलिदेखि अभियानको रूपमा शुरू हुन लागेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
विवरण संकलन भइसकेकाहरूको होडामा पुगेर परिचय पत्र कार्ड वितरण गर्ने र छुटेकाहरूको विवरण संकलन कार्य शुरू हुन लागेको हो। होडा स्तरमै परिचय पत्र कार्ड बुझाउने र मंगलबारदेखि विराटनगर महानगरपालिका र रंगेली नगरपालिकामा कार्ड वितरण र विवरण संकलन कार्य शुरू हुन लागेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताउनुभयो।
मंगलबारदेखि हामी अभियानको रूपमा वितरण गर्छौं। वितरण गर्दा छुटेका मानिसहरूको फोटो पनि खिच्छौं र तीन महिना भित्रमा हामी मोरङ जिल्ला सबै सक्छौं। कार्ड चाहिँ प्रिन्ट भएर आउने प्रक्रिया हुन्छ, अलिकति ढिला होला, तर शुरूमा खिचेको तीन महिनाभित्र आइसक्छ। त्यो हिसाबले अब रंगेली नगरपालिकाका 9 वडा र विराटनगरका 19 वडा मध्ये 1-8 नम्बर र 11 नम्बर वडाको कार्ड प्राप्त भएको छ, अरू पनि प्राप्त हुने क्रममा छ।
अभियानमा खटिने कर्मचारी तथा अपरेटरहरू तालिम लिएर अभियान सञ्चालनका लागि वडा तहमा पुगिसकेका छन्। परिचय पत्र लिनका लागि बायोमेट्रिक प्रणाली अनिवार्य गरिएकाले परिचय पत्र कार्ड लिने कार्डमा नाम भएका व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।
वडा वडाबाटै बाँच्छौ, यो लिने चाहिँ फेरि अर्का लिन पाइँदैन। बायोमेट्रिक हातले आफै त्यो मेसिनमा स्क्यान गरेपछि मात्रै अथवा बायोमेट्रिक दिएपछि मात्रै मेसिनमा हात रिड गरेपछि मात्रै त्यो कार्ड एक्टिभ हुन्छ, त्यही मान्छेको हो कि होइन भन्ने बुझाएर मात्रै बाँड्छौ। यसमा खास चाहिँ 90+ वृद्ध वृद्ध र अशक्त अपाङ्गले आउनु पर्दैन, उहाँहरूलाई कार्ड चाहिँदैन। अरूको हकमा चाहिँ 90+ यताका जो वृद्ध अशक्त छ उहाँहरूलाई चाहिँ हामीले 3 महिनासम्म मिशनको रूपमा मोरङ जिल्ला कभरेज गर्छ।
यसरी वडा स्तरमै परिचय पत्र कार्ड वितरण र विवरण संकलन कार्य शुरू हुने भएपछि सेवाग्राही समेत उत्साहित भएका छन्।
सेवाग्राहीलाई अत्यन्त सहज हुन्छ, वार्डमा दिँदा धेरै सजिलो हुने र धेरै मान्छेले चाँडै लिन सक्ने चाहिँ मैले देखेको।
अब जुन वार्डमा चाहिँ हुन्छ नि त्यो छेउछाउमा बसेको मान्छेहरूलाई सजिलो चाहिँ हुन्छ।
नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत राष्ट्रिय परिचय पत्र बनाउनका लागि 2078 साल असोजदेखि जिल्लामा विवरण संकलन कार्य शुरू भएको थियो। त्यतिखेर टोलीले 17 पालिकामा सबै वडामा पुगेर विवरण संकलन गरेको थियो। मोरङको करिब 10 लाख जनसंख्या मध्ये अझै 2 लाखको विवरण संकलन हुन बाँकी रहेको अनुमान गरिएको छ। क्रमशः 17 पालिकामा अभियान सञ्चालन हुने भएकाले विवरण संकलनबाट छुटेकालाई सम्बन्धित वडामा गएर विवरण भर्न समेत प्रशासनले आग्रह गरेको छ।
कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता कार्यकर्ताको इतिहास खोजी गरिने बताउनु भएको छ। नन्दप्रसाद जानुका फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइलादा स्मृति ग्रन्थ विमोचन समारोहमा महामन्त्री थापाले इतिहास संकलन गरिने कार्यले पार्टीभित्र शुद्धिकरणका लागि काम गर्ने बताउनुभयो। उहाँले पटक पटक सांसद मन्त्री र प्रधानमन्त्री भइरहने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा पनि जोड़ दिनुभयो। मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ। मेलम्ची नदीको बहाव बढ़ेर नदीमा बाढ़ी आई धमी लिन थालेपछि आयोजना बन्द गर्न लागि हो। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मेलम्ची नदीमा बाढ़ीसँगै पानी धमी लिन थालिएको भन्दै आयोजनाको संरचनालाई सुरक्षित गर्न आजदेखि बन्द गर्न लागि जानकारी दिनुभयो। यस वर्षको मनसून प्रति कार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोत साधन सहित देशभर तयारी अवस्थामा रहेका छन्। सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयहरूमा बाढ़ी पहिरो डुवान एवं विपदमा परेका बेला तत्कालै उद्धारका लागि मनसून प्रति कार्य टोली परिचालन गरिएको जानकारी दिएको छ। स्रोत साधन सहित तैनात जनशक्तिले बाढ़ी पहिरो र डुवानका सम्भावित इलाकामा हजार्ड म्यापिङ गरी ती स्थानमा लामो र छोटो गस्ती गर्नुका साथै देशभरका कार्यालयमा विपद फोकल पर्सन तोकेको छ। धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाएपछि मध्य प्रदेशका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री केशव रायले आजदेखि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभयो। धनुषासँगै मध्य प्रदेशमा 8 जिल्ला मध्ये पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाको संख्या 6 पुगेको छ। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबले हज तीर्थयात्राको क्रममा यो वर्ष अत्याधिक गर्मीका कारण 1301 जनाको मृत्यु भएको जनाएको छ। साउदी सरकारले साउदी अरबको स्वास्थ्य सेवा तथा सुविधाले यस वर्ष गर्मीका कारण बिरामी परेका धेरै मामिलालाई सम्बोधन गरेको र केही व्यक्तिहरू अझै पनि हेरचाहमा रहेको जनाउँदै दुर्भाग्यवश मृतकको संख्या 1301 पुगेको जनाएको छ। मृत्यु हुने मध्ये 83% अनधिकृत रूपमा हज गर्न गएका थिए। उनीहरूमध्ये धेरैले पर्याप्त आश्रय वा आराम बिना सूर्यको तातो प्रकाशमा लामो दूरी पैदल हिँडेको साउदी अरबका सरकारी अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। विज्ञप्ती अनुसार मृतक मध्ये धेरै वृद्ध र दीर्घ विरामी व्यक्ति छन्। आज मक्काको तापक्रम रेकर्ड 125 डिग्री फरेनहाइट पुगेको थियो। यसैबीच तीर्थयात्रीले यस वर्षको हज तीर्थयात्राको लागि कमजोर पूर्वाधार व्यवस्थापन भएको भनी साउदी अधिकारीको आलोचना गरेका छन्। दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आग लागि हुँदा कम्तीमा 22 जनाको मृत्यु भएको छ। सियोलबाट 45 किलोमिटर दक्षिणमा रहेको वासेयोङ स्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा आज बिहान आग लागि भएको थियो। रूसको दक्षिणी क्षेत्र दागेस्तानमा भएको आतंककारी आक्रमणमा परि कम्तीमा 25 जनाको मृत्यु भएको छ। दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्वेन्ट र दागेस्तानको राजधानी मखजकलाको ट्राफिक प्रहरी चौकीमा सशस्त्र आक्रमण भएको थियो।
साहना प्रधान स्मृति U19 महिला तथा पुरूष भलिबल च्याम्पियनशीपमा पुरूषतर्फ सुदूरपश्चिम प्रदेशले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर हलमा सोमबार सुदूरपश्चिमले कर्णाली प्रदेशलाई 3-1 सेटमा हरायो। यसै गरी सोमबार सम्पन्न महिलातर्फका खेलमा कोशी र बागमती प्रदेशले जीत हासिल गरेका छन्। कोशीले कर्णालीलाई 3-0 तथा बागमतीले गण्डकीलाई 3-0 पराजित गरे। वेस्ट इण्डिजमाथि जीत दर्ता गर्दै दक्षिण अफ्रिका आईसीसी T20 विश्वकप 2024 सेमी फाइनलमा प्रवेश गरेको छ। सुपर 8 चरणको आफ्नो अन्तिम खेलमा सोमबार 3 विकेटको जीत निकालेको दक्षिण अफ्रिका सोमो विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको हो। डकवर्थ लुइसका आधारमा 17 ओभरमा 123 रनको लक्ष्य दक्षिण अफ्रिकाले 5 बल बाँकी छँदै पूरा गरेको हो। दक्षिण अफ्रिकाले लक्ष्य पछ्याउने क्रममा इनिङको शुरूआतमै वर्षाले खेल प्रभावित भएपछि 20 ओभरमा 126 रनको लक्ष्य संशोधित भई 17 ओभरमा 123 रन भएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 135 रन बनाएको थियो। सुपर 8 समूह 2बाट यसअघि नै इङ्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरिसकेको थियो। इङ्ल्याण्डले 3 खेलमा 4 अङ्क हासिल गरेको थियो। दक्षिण अफ्रिकाको भने 3 खेलमा 6 अङ्क नै रह्यो। वेस्ट इण्डिज 2 र अमेरिका बिना अङ्क बाहिरिएका छन्। युरोकप आयोजक जर्मनी आफ्नो समूहको विजेता बनेको छ। स्विजरल्याण्डसँग 1-1 खेलको बराबरी खेल्दै जर्मनी समूह 1-1 विजेता बनेको हो। लगातार 2 खेल जित्दै यसअघि नै नकआउट चरणमा पुगिसकेको जर्मनीलाई समूह विजेता बन्न बराबरी नै प्राप्त थियो। बराबरी पछि जर्मनीको 3 खेलबाट 7 अङ्क पुगेको छ। स्विजरल्याण्ड 3 खेलबाट 5 अङ्क जोडेर समूह उपविजेताका रूपमा प्री क्वार्टर फाइनलमा पुगेको छ। हंगेरीलाई हराउँदै युरोकपको शुरूआत गरेको स्विजरल्याण्डले अर्को खेलमा स्कटल्याण्डसँग बराबरी खेलेको थियो। सोही समूहको अर्को खेलमा हंगेरी स्कटल्याण्डलाई 1-0 हरायो। हंगेरी 3 खेलबाट 3 अङ्क जोड्दै समूह 1-1 तेस्रो स्थानमा छ। स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ। कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी शुरूआत गरेको छ। समूह सीको पहिलो खेलमा अमेरिकाले बोलिभियालाई 2-0 गोल अन्तरले पराजित गरेको हो। जितसँगै अमेरिका 3 अङ्कका साथ शीर्ष स्थानमा रहेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यावसायिक व्यक्तिलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सोमबार मन्त्रालय अन्तर्गतको बजेटमा उठेका प्रश्नको जवाब दिने क्रममा सांसदहरूले बोर्ड अध्यक्षको नियुक्ति बारे राखिएको जिज्ञासाको जवाब दिँदै अर्थमन्त्री पुनले 19 आवेदक मध्येबाट छनौट समितिले 5 जनाको नाम सर्ट लिस्ट गरेको र त्यसमध्ये 2 जना मात्र प्रस्तुतिकरणका लागि उपस्थित भएकोले यस्तो अवस्थामा के गर्न सकिन्छ भन्ने बारे महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी दिनुभयो। मन्त्री पुनले दावेदारहरू मध्येबाट व्यावसायिक र दक्ष व्यक्तिलाई सरकारले छिटै बोर्ड अध्यक्ष नियुक्ति गर्ने जानकारी समेत बैठक समक्ष दिनुभयो। धितोपत्र ऐनमा स्पष्ट रूपमा 5 मध्ये समितिले 3 जनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था रहेको भन्दै मन्त्री पुनले समितिले प्रस्तुतिकरणमा सहभागी भएका सन्तोष नारायण श्रेष्ठ र मुक्ति नारायण श्रेष्ठ मध्ये एकलाई त्यसमा बाँकी 3बाट 1जना थप गरेर वा सर्टलिस्टमा परेका सबै 5 जनालाई सिफारिश गर्ने भन्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको उल्लेख गर्नुभयो। कानूनी राय आउने बित्तिकै समितिले सरकारलाई सिफारिश गर्नेछ र सरकारले त्यसबारे छिटै आवश्यक निर्णय लिनेछ। अर्थमन्त्रीले उल्लेख गर्नुभयो धितोपत्र बोर्ड शेयर बजारको नियामक निकाय भएको र नियामक निकाय स्वतन्त्र तथा व्यावसायिक हुनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध र स्पष्ट रहेको पनि बैठक समक्ष अर्थमन्त्रीले स्पष्ट पार्नुभयो। देशभरका स्थानीय तहहरूले असार 10 गते आगामी आर्थिक वर्षको बजेट स्थानीय पालिका बैठकमा पेश गर्ने व्यवस्था अनुसार आज सोमबार देशभरका अधिकांश स्थानीय तहले बजेट पेश गरेका छन्। भरतपुर महानगरपालिकाले 6,45 करोड़को बजेट पालिका समक्ष पेश गरेको छ। महानगरपालिकाका उपप्रमुख चित्तरसेन अधिकारीले आगामी आर्थिक वर्षको बजेटमा क्रमागत आयोजनाहरू सम्पन्न गर्नका लागि 1,60 करोड़ रकम विनियोजन गर्नुभएको छ। त्यसै गरी बजेटले वडा स्तरीय योजनाहरू र ठूला विकास योजनाहरू एवं फोहोरको व्यवस्थापन लगायतका क्षेत्रमा उल्लेख्य रूपमा बजेट विनियोजन गरेको छ। त्यसै गरी काठमाडौँ महानगरपालिकाले पनि सोमबार नै 25,70,63,25,000 रूपियाँ बराबरको बजेट पेश गरेको छ। काठमाडौँ महानगरपालिकाको संचित कोषमा जम्मा हुने 24,20,63,25,000 र जम्मा एकीकरण आयोजनाहरूबाट हुने आमदानी 1,50 करोड़ सहित स्थानीय संचित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरूका लागि 19,09,00,000 बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको 0.79% रहेको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि 3,49,45,29,000 बजेट विनियोजन गरिएको छ। बजेट प्रस्तुत गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि संचित कोषमा 24,20,63,25,000 आमदानी हुने अनुमान सहित आन्तरिक स्रोतबाट 19,15 करोड़ बिहोर्ने प्रस्ताव गर्नु भएको छ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 3.21 अङ्कले बढेर 2,066.16 को बिन्दुमा कायम भएको छ। सोमबार 326 कम्पनीका 1,07,07,878 किता शेयरहरू 5,07,72,55,000 मूल्यमा किनबेच भएका छन्। सोमबारको कारोबारमा विकास बैंक, वित्तल, जलविद्युत, लघु वित्त र म्युचुअल फण्डका उपसूचकहरू बढेका छन् भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। सोमबार नेपाल फाइनान्स लिमिटेड र गणपति लघु वित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 32.1 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। पोखराको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.3 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर र दिपालको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 26.1 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चालू आर्थिक वर्षमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने सरकारको निर्णय। स्थानीय तहहरूद्वारा आगामी आर्थिक वर्ष 2081-82 को बजेट सार्वजनिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेश मन्त्री सुन बेइतुङद्वारा शिष्टाचार भेट। राष्ट्रिय परिचय पत्र वितरण सहज हुने गरी व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयको निर्देशन। र अत्यधिक गर्मीका कारण हज यात्राको क्रममा यस वर्ष 1,300 भन्दा बढ़ीको मृत्यु भएको साउदी अरेबियाद्वारा पुष्टि। यसका साथै साँझ 7 बजेको समाचार सकियो। नमस्कार।